مدوں کلام سی یہ کلام خدا دے نام سی، یہ کلام خدا سی، ایہو ہی مدوں خدا دے نام سی، یہ کلام مجسم ہویا تے فضل تے سچائی نال بھرپور ہو کے سادے کو ڈیرا کیتا تے اساں اجیہا جلال دیکھا جس طرح پاک دے اکلوتے دا جواب۔ پاک کلام دا اے حصہ تسی www.kalamekhuda.com تے سنو گے۔
ہالیلویہ، تھینک یو جی۔ خدا یسوع مسیح کے نام کی ستائش ہو، جس کے بڑے فضل اور رحم کے سبب سے ہم زندوں کی زمین پہ زندہ ہیں، اس لیے تاکہ ہم اس کے نام کے جلال کے لیے کچھ کریں اور اس کے حضور میں ہمیشہ دن رات اٹھتے بیٹھتے چلتے پھرتے مہیا رہیں۔ آئیے میں ایسا نکالیے گا خدا کے پاک کلام میں سے، متی کی معرفت لکھی گئی انجیل، مقدس متی کی معرفت لکھی گئی انجیل، اس کا 4 باب اور اس کی پہلی 11 آیات تلاوت کروں گا اور پھر چند ایک باتیں جو ہیں ان میں سے ہم بانٹیں گے۔ مقدس متی 4 باب کی پہلی 11 آیات میں یوں لکھتے ہیں، اس وقت روح یسو کو جنگل میں لے گیا تاکہ ابلیس سے آزمایا جائے، اور 40 دن اور 40 رات پاکا کر کے آخر کو اسے بھوک لگی، اور آزمانے والے نے پاس آ کر اس سے کہا، اگر تو خدا کا بیٹا ہے تو فرما کہ یہ پتھر روٹیاں بن جائیں۔ اس نے جواب میں کہا، لکھا ہے کہ آدمی صرف روٹی ہی سے جیتا نہ رہے گا بلکہ ہر بات سے جو خدا کے منہ سے نکلتی ہے۔ تب ابلیس اسے مقدس شہر میں لے گیا اور ہیکل کے کنگرے پر کھڑا کر کے اس سے کہا کہ اگر تو خدا کا بیٹا ہے تو اپنے تائیں نیچے گرا دے، کیونکہ لکھا ہے کہ وہ تیری بابت اپنے فرشتوں کو حکم دے گا اور وہ تجھے ہاتھوں پر اٹھا لیں گے، ایسا نہ ہو کہ تیرے پاؤں کو پتھر سے ٹھیس لگے۔ یسوع نے اس سے کہا، یہ بھی لکھا ہے کہ تو خداوند اپنے خدا کی آزمائش نہ کر۔ پھر ابلیس اسے ایک بہت اونچے پہاڑ پر لے گیا اور دنیا کی سب سلطنتیں اور ان کی شان و شوکت اسے دکھائی، اور اس سے کہا، اگر تو جھک کر مجھے سجدہ کرے تو یہ سب کچھ تجھے دے دوں گا۔ یہ سنے سے کہا، شیطان دور ہو، کیونکہ لکھا ہے کہ تو خداوند اپنے خدا کو سجدہ کر اور صرف اسی کی عبادت کر۔ تب ابلیس اس کے پاس سے چلا گیا اور دیکھو فرشتے آ کر اس کی خدمت کرنے لگے۔ پاک کلام کا پڑھا اور سنا جانا باعث برکت ٹھہرے، آمین۔ خداوند کے زندہ نام کی تعریف ہو کہ خداوند کے لوگ جو ہیں ان میڈیاز کو استعمال کرتے ہیں تاکہ وہ خداوند کے نام اور خداوند کے کلام کی قدرت کو ریسیو کرنے کے لیے اور اسے برکت پانے کے لیے پوری دنیا سے جمع ہوا کریں۔ آج کلام کی جو بات میں آپ کے ساتھ بانٹنا چاہتا ہوں، اس کا جو ٹائٹل ہے وہ ٹیمپٹیشن ہے، آزمائش۔ اور روزوں کے ان خاص دنوں میں میرے دل میں آیا کہ اس تعلق سے ہم تھوڑی سی بات چیت کریں۔ آزمائش کے تعلق سے یاد رکھیے کہ آزمائش کا آنا گناہ نہیں ہے بلکہ آزمائش میں گر جانا گناہ ہے، اور ہم اس حوالہ کے مطابق ان 3 آزمائشوں پر، ان 3 ٹیمپٹیشنز پر جن میں سے خدا یسوع مسیح گزرے جب وہ خداوند کے حضور میں روزہ میں ٹھہرے ہوئے تھے، ہم ان 3 ٹیمپٹیشن کے بارے میں تھوڑا سا دیکھنے کی کوشش کریں گے۔ جب ہم 3 آزمائشوں کو دیکھتے ہیں تو ہمیں یہ پتہ چلتا ہے کہ خدا یسوع مسیح جو ہے وہ روح میں، بدن میں اور جان میں، اگر ہم ترتیب اس طرح کر لیں، بدن میں، جان میں اور روح میں آزمایا گیا، اور ان ساری چیزوں میں سے آزمائے جانے کے بعد وہ جو ہے خدا کی خدمت کے لیے نکلے اور فتح مند روحانی زندگی یا فتح مند خدمت کو ہم دیکھتے ہیں۔ سو ہم سب سے پہلی آزمائش جس کے لیے کلام میں لکھا ہے کہ خداون کے پاس جب ابلیس آیا تو اس نے کہا کہ اگر تو خدا کا بیٹا ہے تو فرما یہ پتھر روٹیاں بن جائیں۔ پہلی آزمائش جس کا سامنا خدا یسوع مسیح کو کرنا پڑا اس کا تعلق جو ہے وہ بدن سے ہے. اس کو ہم بدن کی آزمائش کہتے ہیں یا بدن میں آزمائش کہتے ہیں. اور ابلیس نے اس سے کہا کہ تو یہ دعا کر, ایسا معجزہ کر کہ یہ پتھر جو ہے تیرے لیے روٹیاں بن جائیں, کیونکہ وہ جانتا تھا کہ خدا یسوع مسیح کو بھوک لگی ہے, خدا یسوع مسیح جو ہے وہ روزہ کے اندر ہے, خدا یسوع مسیح کی نیڈ ہے, اور اس کے مطابق جو ہے اس نے صلاح دی کہ تو چونکہ تو یہ کر سکتا ہے اس لیے اپنے لیے یہ کر. آج ابلیس جو ہے مسیحی زندگیوں کے سامنے آتا ہے اور جو ہماری نیڈ ہوتی ہے اس نیڈ کے مطابق ہم سے غلط پریز جو ہے ان کو بھی آفر کرواتا ہے. اور آپ جانتے ہیں کہ بدن کے اندر جو ہے یہ بہت سی چیزیں انکلیوڈ ہیں. جسم کے اندر خواہشات ہیں آپ کی, لسٹ پائی جاتی ہے, اور اگر لسٹ زیادہ ہے آپ فیل کرتے ہیں آپ کے اندر خواہشات وانٹس بہت زیادہ ہیں تو آپ روزہ اسے کنٹرول کر سکتے ہیں, اور اگر آپ روزے رکھتے ہیں اور پھر بھی لسٹ اور خواہشات کنٹرول نہیں ہوتے تو اس کا مطلب ہے کہ میں اور آپ جسم میں بدن میں فلیش میں زندگی گزارتے ہیں اور ہمیں اس میں سے باہر آنے کی ضرورت ہے. لسٹ کے تعلق سے دو مثالیں جو ہے, دو قسم کی لسٹ, بہت سی قسمیں, ساری قسم کی خواہشات کو آپ لسٹ میں جو ہے وہ کاؤنٹ کر سکتے ہیں. جیسے قوت کی لسٹ ہے, پاور کی لسٹ جو ہے کہ آپ چاہتے ہیں کہ فلاں میری ہی بات مانے, پاسٹر میری بات مانے, ماں میری بات مانے, باپ میری بات مانے, لوگ میری بات مانے, یہ قوت کی لسٹ ہے, پاور کی لسٹ ہے کہ آپ چاہتے ہیں سارے لوگ آپ کی بات مانے اور آپ کسی کی بات کو ماننا نہیں چاہتے ہیں. اور ایک جو ہے رتبے کی لسٹ, بات کا تو آپ چرچ ورک کے اندر خدمت کے اندر دیکھتے ہیں کہ رتبے کی لسٹ جو ہے لوگوں کے اندر ہوتی ہے, اس جگہ مجھے ہونا چاہیے تھا, یہ پوزیشن میرے پاس ہونی چاہیے تھی, یہ خدمت مجھے کرنی چاہیے تھی, یہ خدمت جو فلاں نے شروع کی ہے اگر میں اسے آسانی سے شروع کر سکتا ہوں, خدا کی رہنمائی نہیں بھی ہے پھر بھی میں کہتا ہوں میں نے اس کو شروع کرنا ہے. رتبے کی لسٹ پائی جاتی ہے اور بہت سے لوگ جو ہے خدمت میں آج جو ہے اور بہت سی چیزوں کے اندر جو ہے اس لسٹ کی وجہ سے ان کاموں کو شروع کرتے ہیں, نہ کہ بلاہٹ کی وجہ سے. اور مجھے اور آپ کو جو ہے اس کے لیے محتاط رہنا ہے کہ جب ہم بدن میں آزمائے جائیں تو ہم جو ہے خداوند کے کلام کے مطابق اس میں سے جو ہے نکلیں, خداوند کے کلام کے مطابق اس میں واک کریں, نہ کہ اپنی خواہشوں کے اندر پھنس کے اپنے آپ کو جو ہے طرح طرح سے زخمی اور چھلنی کر لیں. یہ پہلی آزمائش ہے جس میں جو ہے زندگیاں بہت دفعہ جو ہے فالن ہوتی ہیں, اور اسی آزمائش میں وہ بہت سے مسائل کا شکار ہوتی ہیں. اور دوسری آزمائش جس میں سے قرآن یسوع مسیح گزرے, قرآن کے کلام میں لکھا ہے ابلیس نے اسے کہا کہ اگر تو خدا کا بیٹا تو اپنے تائیں نیچے گرا دے, کیونکہ کلام میں لکھا ہے وہ تیری بابت فرشتوں کو حکم دے گا تاکہ وہ تجھے ہاتھوں پر اٹھا لے, ایسا نہ ہو کہ تیرے پاؤں کو پتھر سے ٹھیس لگے. یہ جان میں آزمائش ہے, سول کے اندر. کسی وقت میں صرف جان, سول جو آپ کی ہے اس کے اوپر پیغام دوں گا, میرے دل کے اندر آ رہا ہے پچھلے دنوں سے کہ ہم دیکھیں کہ بدن کے متعلق ہم بہت سی چیزیں سنتے ہیں, روح کے متعلق بہت سی چیزیں سنتے ہیں, لیکن جان کے متعلق ہم بہت کم جانتے ہیں کہ کلام جو ہے اس کو کس طرح سے پیش کرتا ہے. اور جان میں آزمائش جو ہے جب اس کو ہم دیکھتے ہیں, سیکنڈ جو ٹیمپٹیشن ہے خدا یسوع مسیح کی, تو ہم دیکھتے ہیں کہ ابلیس جو ہے بدن کے بعد جان میں آزماتا ہے, جان میں ٹیمپٹیشن کو لے کے آتا ہے, آپ کی سول میں آپ کے انٹلیکٹ کو جو ہے وہ ٹیمپٹ کرتا ہے. اور اس کا تعلق جو ہے وہ اس سے ہے کہ آپ بعض اوقات اپنی سول کے اندر, آپ اپنی جان کے اندر جو ہے بعض اوقات سول اس بات پہ آپ کو لے آتی ہے کہ آپ جان بوجھ کر بھی کوئی کام کر لیں تو بھی خدا آپ کو سنبھال لے گا. لیکن یہ غلط فیتھ ہے, یہ غلط انٹرپریٹیشن ہے کلام کی, اور خدا ایسا نہیں کرتا ہے. ابلیس چاہتا ہے کہ ہم اس طور سے ایمان رکھیں, اس طور سے اپنے آپ کو جو ہے وہ سیٹل کریں کہ اگر ہم جان بوجھ کر بھی کچھ کر لیں تو خدا ہمیں سنبھال لے گا. جی نہیں, جتنا آپ کا ایمان ہے, میں نے پچھلی دفعہ فیتھ کے اوپر چند ایک باتیں کی تھی, جتنا آپ کا ایمان ہے اس سے زیادہ نہ کریں. اگر شفا پانے کا آپ کا ایمان نہیں ہے تو دوائی کھا لیں, آپ جو ہے तरह तरह की जो है क्वेश्चन ना करे। मैंने खिदमत के अंदर बहुत से लोग को देखा है, वो कहते हैं नहीं जी मेरा ईमान है, और वो बात का इतने सीरियस हो गए, उन्हें हॉस्पिटल जाना पड़ा और बहुत देर तक फिर जो है उन्हें दवाई खाना पड़ी और बहुत सी कॉम्प्लिकेशन का वो शिकार हो गए। तो मुझे और आपको इन चीजों को अंडरस्टैंड करना है ताकि हम कलाम के मुताबिक जो है आगे बढ़ सकें। जान में जो आपके सामने जब जान में आजमाइश आती, जान के अंदर तीन चीजें हैं, माइंड है, विल है, इमोशंस है। आपकी आपका ज़हन है, आपकी मर्जी है, और आपके आपके इमोशंस हैं, आपके जो जज्बात हैं वो है। ये तीन बुनियादी चीजें जान के अंदर हैं, लेकिन आज हम इन डिटेल्स में नहीं जाएंगे। और फिर इसके बाद रूह में आजमाइश, जो लास्ट टेम्पटेशन है वो है रूह के अंदर आजमाया जाना। और खुदा यीशु मसीह को उसने आखिरी टेम्पटेशन में जो है उसको उसने टेम्प्ट किया, चेक किया कि खुदा किस तरह से रिएक्ट करते हैं, क्या करते हैं। और उसने कहा कि तू झुककर मुझे सिजदा कर तो मैं दुनिया की शान और शौकत सल्तनतें जो है तुझे दे दूंगा। और ये बात जो है इब्लीस जानता था कि खुदा का बेटा इसलिए आया है, यीशु इसलिए आया है ताकि इस जमीन का इख्तियार जो मैंने आदम से छीना है उस इख्तियार को मुझसे लेके वापस आदम को दे दे। इस बात के लिए खुदा यीशु मसीह दुनिया में आए थे, और उसने खुदा यीशु मसीह को गोया ऑफर किया कि तू सलीब के रास्ते से गुजरेगा। वो जानता था, वो अजल से ज़बा किया हुआ बर्रा था, वो सारे प्लान से वाकिफ था, मुझे सलीब से गुजरना है। और उसने गोया इब्लीस ने ऑफर किया तू सलीब से गुजरेगा और तरह तरह की मुसीबतों से और इन सारी पैनिक में से गुजरेगा, तो मैं तुझे खुद ही ये सारा कुछ वापिस कर देता हूँ, फक्त तो मुझे सिजदा कर दे। और ये भी उसका बहुत बड़ा ट्रैप था जो इंसान जिसके काबू में आ जाते हैं, क्योंकि आप याद रखें हम जिसे सिजदा कर लेते हैं गोया हम उसके गुलाम हो जाते हैं, और जिसके गुलाम हो जाते हैं गुलाम का सब कुछ मालिक का हो जाता है। तो गोया वो अगर सारी सल्तनतें मसीह को दे भी देता, अगर ऐसा मुमकिन भी हो जाता, हालांकि ऐसा होना तो नहीं था, लेकिन अगर हम इसे अज्यूम भी कर रहे कि सेकंड आदम खुदा यीशु मसीह अगर ऐसा हो भी जाता तो भी वो सारी सल्तनतें मिलने के बावजूद खुदा यीशु का मालिक ना रहता। और रूह में भी खुदा को आजमाया अब्लीस ने, लेकिन वो पता मन निकला। तीनों एरियाज में अब्लीस ने आजमाया, और ये जो है पैटर्न है मेरे लिए और आपके लिए टेम्पटेशन के अंदर। अब्लीस मुझे और आपको भी इन तीनों एरियाज के अंदर आजमाता है। सबसे पहले वो बदन के अंदर आपको आजमाता है, ख्वाहिशें, चीजें, मटीरियल के लिए। और ज्यादातर लोग, ज्यादातर खादिम, ज्यादातर मसीही जो है वो बदन पहली आजमाइशी में गिर जाते हैं। और अगर कोई मजबूत मसीही है और फिर वो उसके लिए सेकंड एरिया के अंदर जाता है, जान के अंदर उसको आजमाता है और उसकी ऐसी चीजों को कि वो अपने फेथ को गलत एक्सरसाइज करे। और अगर वो मजबूत मसीह उसमें भी नहीं गिरता तो फिर वो रूह में उसको आजमाता है ताकि वो किसी ना किसी तरह से वन वे अनदर जो है वो ब्लीज की या किसी चीज की वर्शिप में पर या इतना ज्यादा उसे टाइम प्रोवाइड करे और इस तरह से वो गुनाहगार ठहरे। और मुझे और आपको इन तीनों एरियाज के अंदर ब्लीज आजमाता है। जब खुदा यीशु मसीह की ये आजमाइश हो रही थी तो यहाँ पे इम्पोर्टेंट बात ये है, चौथे बाब की पहली आयत में लिखा उस वक्त रूह यीशु को जंगल में ले गया ताकि इब्लीस से आजमाया जाए। और याद रखिए कि ये खुदा की मर्जी थी कि यीशु मसीह जंगल में जाए और इब्लीस से आजमाया जाए, इसके ताकि मेरे लिए और आपके लिए वो पैटर्न को सेटल करे कि किस तरह से मुझे और आपको जिंदगी गुजारनी है। खुदा ने यीशु मसीह को टेस्ट किया और अब्लीस ने यीशु को टेम्प्ट किया। टेस्ट में और टेम्प्ट में बहुत फर्क है। टेस्ट जब लिया जाता है, खुदा हमेशा अपने लोगों को जब आप पे मुसीबत आती है, मुश्किल आती है और वो खुदा की तरफ से है तो वो टेस्ट है, टेम्पटेशन नहीं है। खुदा हमेशा टेस्ट आपकी जिंदगी में भेजता है क्योंकि टेस्ट के मानी ये हैं कि मैं और आप आगे निकल जाएं। जब आप सेकंड में, थर्ड में, टेंथ में, एफए में, बीए में, यूनिवर्सिटी में, कॉलेजेस में टेस्ट देते हैं तो टेस्ट के मानी ये होते हैं कि आप जो है अगली क्लास में जाएं, प्रमोट किए जाएं। खुदा हमेशा आपको टेस्ट بھیجتا ہے آپ کی زندگی میں اور میننگ جو ہوتے ہیں کہ اس ٹیسٹ میں آپ کامیاب ہوں اور خدا آپ کو پروموٹ کرے. اور ابلیس ہمیشہ آپ کی زندگی میں ٹیمپٹیشنز کو لے کے آتا ہے, آپ کی زندگی میں آزمائشوں کو لے کے آتا ہے. اور ٹیمپٹیشن کے معنی ہے کہ ٹیمپٹیشن اور یہ جو آزمائش ہے یہ ہمیشہ دشمن لے کے آتا ہے, ابلیس لے کے آتا ہے. اور اس کے معنی ہمیشہ یہ ہوتے ہیں کہ وہ آپ کو گرا دے, آپ کو جو ہے وہ آپ کی زندگی میں ڈاؤن فال لے کے, آپ کے اسپرچل لائف میں ڈاؤن فال لے کے آئے. سو خدا نے یسو کو ٹیسٹ کیا اور ابلیس نے ٹیمپٹ کیا, اور خداوند جو ہے وہ خدا کی نظر میں بھی مقبول ٹھہرا اور ابلیس کو بھی اس نے شرمندہ کیا. اور یہی کام مجھے اور آپ کو کرنا ہے جب ہماری زندگی میں ایسے حالات آتے ہیں, ایسی مشکل آتی ہے. خدا نے ایوب کو ٹیسٹ کیا کہ ایوب میرا بندہ ہے, اور ابلیس نے ٹیمپٹ کرنا شروع کر دیا, اور ایوب جو ہے وہ کامیاب رہا اور اس نے فتح سے بڑھ کے اس کو غلبہ ملا اور ہر چیز کی جو ہے وہ ڈبل بلیسنگ اس کو ریسیو کی اس نے. مجھے اور آپ کو بھی ایسا ہی کرنا ہے. خداوند کے سامنے, قرآن یسوع مسیح کے سامنے بنیادی جو آزمائش تھی, بنیادی جو ٹیسٹ تھا وہ سلیب تھا, اور جو ابلیس کی طرف سے یسوع کے لیے بنیادی آزمائش تھی وہ یہ تھی کہ وہ سلیب کو چھوڑ دے. کیونکہ اگر وہ ابلیس کو سجدہ کر لیتا یا پتھر کو روٹیاں بنا لیتا یا اپنے تائیں نیچے گرا دیتا, پتھر روٹیاں بن سکتی تھی, وہ نیچے گرتا اس کو چوٹ نہیں بھی لگ سکتی تھی, وہ جھکر سجدہ کرتا, ان ساری چیزوں میں سے کچھ بھی وہ کر لیتا, تو جو خاص چیز رہ جانی تھی وہ تھی سلیب. وہ سلیب تک نہیں جا سکتا تھا, پھر وہ اس ٹیسٹ میں سے جو خدا کی طرف سے تھا فیل ہو جاتا اور ابلیس کامیاب ہو جاتا. تو یسو کی بنیادی آزمائش جو تھی وہ تھی کہ وہ سلیب کو چھوڑ دے. ہم بھی بعض کا جو ہے وہ ایزی روڈز کو تلاش کرتے ہیں, ہم سلیب کو اوائڈ کرتے ہیں, مشکلوں کو اوائڈ کرتے ہیں, ہم مشکلوں کے اندر جانا نہیں چاہتے ہیں. ہمیں اگر کسی کے لیے کچھ کرنا پڑے, کسی کے لیے کہیں جانا پڑے, کسی کے لیے کوئی کام آنا پڑے اور وہ مشکل کام ہے, وہ سلیب کا راستہ ہے, تو ہم اسے اوائڈ کرتے ہیں. اگر آپ سلیب کو اوائڈ کریں گے تو آپ زندگی میں جو چیز لوز کریں گے وہ بلیسنگ ہے, آپ بلیسنگ کو لوز کر دیں گے, آپ جو ہے اپنی زندگی میں فلرشمنٹ کو لوز کر دیں گے, آپ جو ہے قدرت کو اور قوت کو اور خدا کی حضوری کو اور جسمانی برکتوں اور روحانی برکتوں کو لوز کر دیں گے. سلیب کو اوائڈ نہ کیجیے, ایزی روڈ تلاش نہ کیجیے, خدا آپ کو برکت دے گا. خدا باز کا تھا ہم سے آئزک سیکریفائز طلب کرتا ہے, اضحاق کی قربانی. اضحاق اس کا اکلوتا بیٹا تھا, یہ سب سے مہنگی قربانی ہے, سب سے قیمتی قربانی ہے. شاید ابراہیم اپنی قربانی زیادہ آسانی سے دے سکتا جتنی مشکل اسے اضحاق کی قربانی دیتے ہوئے پیش آئی اپنے انر کے ساتھ فائٹ کرنے کے لیے اور اپنی ساری شخصیت کے ساتھ, لیکن خدا ہمیشہ آئزک سیکریفائز کو جو ہے وہ مانگتا ہے, آئزک سیکریفائز کو وہ طلب کرتا ہے. لیکن یاد رکھیں جو آپ خدا کے لیے چھوڑ دیتے ہیں اس سے اپنے لیے ابدی بنا لیتے ہیں. ابراہیم نے آئزک کو قربان کر دیا, اس کے گلے پہ چھری چلانے سے دریغ نہ کی, اور خدا نے کہا میں اس میں سے امتیں اور قومیں اور بادشاہ پیدا کروں گا, اور ایک بڑی نسل جو ہے اس سے خدا نے پیدا کی. اس نے اس کو گویا قربان کر لیا, لیکن اس کی نسلوں کی نسلوں کے لیے اس نے اور میرے لیے اور آپ کے لیے بھی برکت جو ہے وہ چھوڑ دی اس کام کو کرنے کے سبب سے. جو کچھ بھی آپ خدا کے لیے چھوڑتے ہیں اسے آپ اپنے لیے ابدی اٹرنل بنا لیتے ہیں. جب آپ خدا کے لیے وہ چھوڑنے کے لیے تیار ہیں جو آپ کا ہے, تو خدا آپ کو وہ دے گا جو اس کا ہے, اور جو کچھ اس کا ہے وہ ابدی ہے, جو کچھ اس کا ہے وہ بڑا ہے, کیونکہ خدا سب سے بڑا ہے, خدا ابدی ہے. اس لیے خدا کے لیے اگر کچھ چھوڑنا پڑے, خدا کے لیے اگر قربانی دینی پڑے, خدا کے لیے کچھ کرنا پڑے فزیکلی, کیجئے, خدا آپ کو برکت دے گا. آپ اگر دعا کرنے والے ہیں, کلام پڑھنے والے ہیں, یہ زوراور باتیں ہیں, لیکن زیادہ پرابلم آپ کو اس وقت آئے گی جب فزیکلی آپ کو کچھ کرنا پڑے, فائنینشلی کچھ کرنا پڑے. آپ جو ہے لفظوں سے صرف کام نہ کریں خدا کی خدمت کا, بلکہ اپنے سارے روح بدن جان دل دماغ ساری چیزوں سے خداوند کے لیے اویلیبل ہوں. خدا आपको ब्लेस करेगा, वो ब्लेस करना चाहता है, बशर्ते कि हम उन लॉज और उन ऑर्डर्स के मुताबिक जो है अपनी जिंदगी में खुदावंद के साथ चलते रहें और अवेलेबल रहें। जब हमारी जिंदगी में ऐसे मौके आते हैं, टेम्पटेशन आती है, अब्लीस की तरफ से या खुदा की तरफ से टेस्ट आता है, हम बड़ी मुश्किल महसूस करते हैं, ये आसान है वो मुश्किल है। लेकिन अगर आप खुदा से पूछेंगे, खुदा कहेगा जो मुश्किल है वो काम कर, क्योंकि जो मुश्किल है जब आप वो करेंगे तो उसके साथ जो ब्लेसिंग है वो भी बहुत बड़ी होगी, और खुदा हमेशा आपको ज्यादा बड़ी बरकत देना चाहता है। हम आसान में नहीं आजमाए जाते हैं, जो चीज आपके लिए है ही आसान, अगर आप शराब पीते ही नहीं है तो आप शराब की महफिल वालों में चले भी जाएंगे तो आपके लिए कोई आजमाइश नहीं, क्योंकि आप शराब पीते ही नहीं, आपको पसंद ही नहीं, आप पीना ही नहीं चाहते हैं। जो आसान है आप उसमें नहीं आजमाए जाते, जो आपके लिए मुश्किल है उसमें आप आजमाए जाते हैं। अगर आप सिगरेट पीने के आदी हैं, बार बार आपका हाथ सिगरेट की तरफ जाता है, बार बार सिगरेट वालों को देख के आपका दिल करता है, उसमें आप आजमाए जाते हैं, और ये आपके लिए आजमाइश है। जब आप उसको नहीं करेंगे तो खुदा आपको बरकत देगा, खुदा हमेशा आपको जो है वो डिफिकल्ट टारगेट्स के लिए मोटिवेट करेगा ताकि आपको बरकत दे। हम अच्छे वक्तों में इतना नहीं सीखते हैं, याद रखिए, जब हमारी जिंदगी में मुश्किल हालात आते हैं, मुसीबतें आती हैं, तंगियां आती हैं, दुख आता है, पेन्स आती हैं, दर्द आती है, फिर हमें बरकत मिलती है। माँ जो है बच्चे को उसी वक्त जन्म देती है जब उसे पेन्स लगती हैं। जब तक पेन नहीं आएंगी बरकत नहीं आएगी, जब तक आप अपने लिए ऐसी चीजें नहीं करेंगे। इसलिए पौलुस कहता, मुझे तुम्हारी तरफ से जनने के से दर्द लगे हैं। जब आपको पेन हो, आपको मुश्किल हो किसी के लिए कुछ करते हुए, फिर आपको जो है खुदा बरकत देगा, फिर आप ब्लेसिंग्स को हासिल करेंगे। हम अच्छे वक्तों में इतना नहीं सीखते, इतनी दुआ नहीं करते हैं जितनी के बुरे वक्त में करते हैं, और इसलिए खुदा ऐसे हालात आने देता है। और याद रखिए कि ज्यादातर लोग जो है बुरे वक्तों ही में ज्यादा दुआ करने वाले लोग बन जाते हैं, ज्यादा स्ट्रांग बिलीवर बन जाते हैं, खुदा के ज्यादा करीब हो जाते हैं। याद रखिए कि जो कुछ आपको खुदा से मिल सकता है वो दुआ में मिल सकता है। अगर उतना आपको नहीं मिला जितना मिलना चाहिए था, तो इसके मानी यह है कि आपने उतनी दुआ नहीं की जितनी करनी चाहिए थी। अगर दुआ से ज्यादा मिल गया है तो वो ठहरेगा नहीं। अगर आप उतनी दुआ करने वाले नहीं है, आपको मिल गया है, वो आपके पास नहीं रहेगा, ठहरेगा नहीं आपकी जिंदगी के अंदर। तो मुझे और आपको प्रेयर्स करनी है, मुझे और आपको प्रेयर जो है सिर्फ लफ्जों की प्रेयर ना कीजिए, एक्शन से प्रेयर कीजिए, चलने से, बोलने से, हर एक चीज से प्रेयर निकले आपकी, प्रेयर के आपको भेद पता हो, प्रेयर का मुकाशवा हो आपकी जिंदगी के अंदर, खुदा आपको ब्लेस करेगा, बरकत देगा। खुदा ने इंसान को जो सबसे पहला गिफ्ट दिया था वो अथॉरिटी का गिफ्ट था, इख्तियार का गिफ्ट था। इस जमीन को मामूर करो और महकूम करो, हाकिम हो जाओ इसके, ये पहला गिफ्ट था खुदा की तरफ से इंसान को कि जमीन को महकूम कर लो, अथॉरिटी दी खुदा ने। इसलिए अबलीस आज जो है ज्यादातर जिस चीज में आजमाता है लोगों को, अथॉरिटी के अंदर आजमाता है, इख्तियार के सिलसिले के अंदर। आपकी जिंदगी के अंदर बहुत सी जो है वो आजमाइश आती है, और मैं और आप उसमें गिर जाते हैं या गिर सकते हैं। आप अपनी जिंदगी में इर्द गिर्द देखें, आपके पास चाहे मर्सिडीज कार है, दूसरा शख्स चाहे साइकिल पे जा रहा है, आप उसके पीछे चाहे हॉर्न मारे, वो आगे से पीछे नहीं करेगा, क्योंकि उसकी जिंदगी के अंदर भी अथॉरिटी खुदा ने रखी थी, आपकी जिंदगी के अंदर भी रखी है। अगर आज वो साइकिल पे, आप मर्सिडीज पे, इससे कोई फर्क नहीं पड़ता है। हर दोनों शख्सियतों की जिंदगी में अथॉरिटी है, दोनों जिंदगियों के अंदर खुदा ने हाकमियत को रखा है, उसके अंदर जो है वो ऐसी चीज को जो है इनबिल्ड किया गया है ऑलरेडी, उसके अंदर हर इंसान के अंदर खुदा ने ये चीज रखी है कि वो हाकिम है, वो बादशाह है। हर शख्स, हर इंसान पैदाइशी बादशाह है, वो बादशाहत करना चाहता है, वो रूल करना चाहता है, वो अपनी मनवाना चाहता है। हर औरत हो या मर्द हो, बच्चा हो, मनवाना चाहता, क्योंकि उसके अंदर इन बिग बात है, उसके अंदर जो है वो ऑलरेडी बिल्ट इन बात है उसके अंदर। इन बिग, मैं स्वीडिश का लफ्ज बोले जा रहा हूं, बिल्ट इन बात है उसके अंदर, कि खुदा ने जब आदम को बनाया उसके अंदर جو ہے وہ بادشاہت کو رکھا ہے، اس لیے ہر شخص بادشاہ آپ کو نظر آئے گا، چاہے وہ گھر پہ اختیار جمائے، بیوی خاوند پہ اختیار جتاتی ہے، خاوند بیوی پہ، بچوں پہ، بچے ماں باپ پہ، اور معاشرے میں جہاں جس کا دور لگتا ہے، جہاں جس کا جو ہے وہ جس کو جگہ ملتی ہے، وہ اپنی اس چیز کو، اتھارٹی کو، جو کنگ شپ ہے، اس کو جو ہے وہ پریکٹس کرتا ہے، کیونکہ یہ پہلا گفٹ تھا جو انسان کے اندر خدا نے رکھا تھا. خادم جو ہے آپ زندگی میں دیکھتے ہیں بہت سے مسائل آتے ہیں، بہت سی پرابلمز آتی ہیں، خادم بات کا تو آپ کے پاس آتے ہیں، اگر آپ کی منسٹری ہے آپ سے ملتے ہیں اور وہ خدمت کرنا چاہتے ہیں، لیکن جب وہ آپ کے پاس آتے ہیں وہ یہ نہیں پوچھتے خدمت کیا ہوگی اور مجھے کتنے لوگوں کو سرو کرنا ہوگا، میں کس طرح کروں گا، وہ خداوند سے اور آپ سے یہ رہنمائی نہیں لیتے ہیں، وہ آپ سے یہ پوچھتے ہیں میری پے کتنی ہوگی. جب ایسی زندگیاں آئیں گی تو برکت نہیں آئے گی، کیونکہ پے کا سوال جو ہے وہ قصبیاں کرتی ہیں، اجرت قصبی اجرت ٹھہراتی ہے اپنی. پاکستان میں خدمت اس لیے کمزور ہے کیونکہ وہاں لینے والے زیادہ ہیں، دینے والے کم ہیں. کلام میں لکھا ہے کہ دینا لینے سے زیادہ مبارک ہے. پاکستان میں خدمت اس لیے کمزور ہے کیونکہ وہاں پہ روحانی پروسٹیوشن ہوتی ہے، روحانی قصبی ہیں خدمت کے اندر، وہ اجرت مانگتے ہیں، وہ پیسے چاہتے ہیں، وہ اپنی یہ چاہتے ہیں آپ انہیں پہلے بتائیں کہ آپ انہیں کیا دیں گے، اگر آپ انہیں ان کے مطابق نہیں دیتے وہ چھوڑ دیتے ہیں. جی نہیں، پہلے آپ کو یہ پوچھنا ہے کہ خدا نے آپ کو کس خدمت کے ساتھ بلایا ہے، اور پھر چاہے وہ خدمت پیسے دے سکے یا نہ دے سکے، آپ کو ان کے ساتھ خدمت کرنی ہے. اور نمبر ٹو بات امپورٹنٹ یہ ہے، جو آپ کے ساتھ خدمت کرنے آتا ہے آپ نے اس کا مس یوز نہیں کرنا ہے. یہ نہیں آپ کے بچے اچھے اسکولوں میں جائیں، آپ اچھے گھروں میں رہیں اور آپ کے ساتھ خدمت کرنے والے ناقص جگہ پہ رہیں. اگر ایسی چیز آئے گی پھر خدا آپ کو سزا دے گا جو اتھارٹی کے اوپر ہے. میرے پاس چار پانچ منٹ باقی، ہم اس کو جو ہے کلوز اپ کریں گے اس پیغام کو. مجھے اور آپ کو سیکھنا ہے روح بدن جان میں جب ہم آزمائے جاتے ہیں، جب ہم ٹیسٹ میں سے گزرتے ہیں، وہ چیز، وہ مشکل جو آپ پہ آتی ہے وہ خدا کی طرف سے ہے، تو آپ کے پاس جو ہے وہ چانس ہے کہ آپ جو ہے آپ پرموشن کو حاصل کریں. اور اگر آپ گر جائیں گے تو آپ جو ہے گناہ میں گر کے اپنی ساری برکتیں جو ہے انہیں کھو سکتے ہیں. آج کی روحانی زندگی کے اندر جیسے یہ تین آزمائشیں ہیں، تین ایریاز میں آتی ہیں، آپ کی روحانی زندگی کے اندر تین موسم آتے ہیں. ایک بونے کا موسم ہے اور پھر سوئنگ سیزن بونے کا موسم ہے، سیکنڈ بڑھنے کا موسم ہے، گروئنگ سیزن ہے، گروتھ کا سیزن ہے، اور پھر ہارویسٹ سیزن ہے، کاٹنے کا ریپنگ سیزن ہے، یعنی کاٹنے کا سیزن ہے. تین سیزن، بونے کا سیزن، بڑھنے کا سیزن، کاٹنے کا سیزن. دعا جب آپ کرتے ہیں، دعا کریں خدا میری زندگی میں پھل ہو اور اس کی کٹائی ہو. صرف بات کر لوگ دعا کرتے ہیں تو یہ دعا کرتے ہیں پھر یہی دعا کرتے رہتے، یہ اچھی دعا ہے، لیکن میں یہ کہتا ہوں یہ دعا کریں کہ خدا میری زندگی میں اچھا پھل ہو اور اچھے پھل کی کٹائی ہو. کیونکہ میں نے اور آپ نے، ہم میں سے کوئی فرشتہ نہیں ہے، ہم نے زندگی میں غلط بیج بھی بوئے ہیں اپنی زندگی کے اندر، اور اگر ان کی بھی کٹائی کے وقت ہوئی تو پھر جو ہے میں اور آپ مسائل کا شکار ہو جائیں گے. جب اگر آپ اپنی زندگی میں چیک کریں، یہ بونے کا سیزن ہے آپ کی زندگی کے اندر، کہ آپ گروئنگ سیزن میں ہیں، کہ آپ جو ہارویسٹ سیزن میں ہیں، یا آپ ریپنگ کاٹنے کے سیزن میں. اگر آپ بونے کے سیزن میں زندگی گزارتے ہیں تو پھر آپ کاٹنے کے سیزن تک پہنچیں گے. اگر آپ نے زندگی میں بویا ہی کچھ نہیں تو آپ کی زندگی میں کبھی کاٹنے کا سیزن نہیں آئے گا. اس لیے آج ہی بونا شروع کریں، خدمتوں کے اندر، زندگیوں کے اندر، چیزوں کے ساتھ، اور جس چیز، جس طرح بھی آپ بو سکتے ہیں بوئیے اپنی زندگی کے اندر. آج کی فصل بوئی آپ آنے والے وقت میں کاٹیں گے. آج جو کچھ آپ کاٹ رہے ہیں یہ وہ فصل ہے جو بہت سال پہلے آپ نے بوئی تھی. اور اگر آپ آج صرف کاٹ لیں گے اور نئی فصل نہیں بوئیں گے تو پھر آپ آئندہ آنے والے وقتوں میں کوئی فصل نہیں کاٹیں گے. مجھے اور آپ کو اس کے لیے تیار رہنا ہے. مجھے اور آپ کو خدا نے اسی لیے بلایا ہے تاکہ میں اور آپ دنیا پر خدا کا امپیکٹ چھوڑیں. میرے اور آپ کے گرد جو خدا نے لوگ رکھے ہیں، خادم رکھے ہیں، ان کے مدد لیجئے، ان کی مدد کیجئے. آپ کے دوست جو ہیں وہ ہمیشہ آپ کو کمفرٹ دیتے ہیں और आपके दुश्मन आपको स्ट्रेंथ देते हैं। याद रखिए इस बात को, दुश्मन स्ट्रेंथ देता है, दोस्त कंफर्ट देता है। और जो चीज आपका स्ट्रॉन्गेस्ट पॉइंट होगी आपकी जिंदगी के अंदर, वो टॉपिक मैंने खत्म कर दिया है कंफर्ट और स्ट्रेंथ का, इसको मैं खोलना नहीं चाहता, टाइम नहीं है, कि क्यों दोस्त कंफर्ट देते हैं और क्यों दुश्मन स्ट्रेंथ देते हैं। आखिरी पॉइंट जो है मैं आपको बताना चाहता हूं, जो आपका स्ट्रॉन्गेस्ट पॉइंट होगा जिंदगी में वही आपका वीकेस्ट पॉइंट भी होगा, क्योंकि जिस चीज में आप स्ट्रांग होंगे वो इसलिए वीकेस्ट पॉइंट आपका हो सकता है कि आप उस पर फखर करने लग जाए उस स्ट्रांग पॉइंट पे, और जब आप फखर करने लग जाएंगे तो वो स्ट्रांगेस्ट पॉइंट आपका वीकेस्ट पॉइंट हो जाएगा और आप खुदावन से बरकत हासिल नहीं कर सकेंगे। यीशु आजमाया गया और इसलिए आजमाया गया ताकि वो कामल इंसानियत तक पहुंचे, और उसने दुख उठा उठा के फरमाबरदारी सीखी। फरमाबरदारी सीखनी पड़ती है और सीखने के लिए दुख उठाना पड़ता है, और दुख उठाने के लिए रजामंद होना पड़ता है, एग्री करना पड़ता है, मैं दुख उठाने के लिए तैयार हूँ, खुदावन तू मुझे सिखा। आइए अपनी आंखों को बंद कीजिए, अपने सरों को झुकाइए खुदावन के हजूर में। खुदावन की कुदरत हमारे दरमियान मौजूद है, अपने आप को तैयार कीजिए, खुदावन के सामने लेकर आइए, खुदावन से कहिए, खुदावन मुझे बदन में जब इब्लीस आजमाता है मैं उसमें ना गिरूं, मैं जब जान में रूह में आजमाया जाता हूँ मैं उसमें ना गिरूं, मेरी जिंदगी के अंदर बोने के सीजन लेके आ, आपके पास चांस होता है आप बो सकें, जब आपको चांस मिले बोए खुदावन के हजूर में, जब आपको चांस मिले बोए खुदावन के, आप बोएंगे तो आप काटेंगे, अगर आप नहीं बोएंगे आप कभी नहीं काटेंगे, आप वक्तन फक्तन मुश्किलात का हालात का शिकार रहेंगे अपनी जिंदगी के अंदर। बोना सीखिए ताकि आपकी जिंदगी में काटने का सीजन आए, ब्लेसिंग का सीजन आए, आपकी जिंदगी के अंदर खुदा की बरकत को आप रिसीव करें। खुदा मैं तेरा खादिम होते हुए इन जिंदगियों के लिए जिन्होंने तेरे कलाम को सुना है ब्लेसिंग्स को मांगता हूँ, चाहता हूँ तेरी कुदरत और तेरा जलाल यीशु मसीह के नाम इन जिंदगियों पर ठहरा रहे। इस खिदमत को और इस खिदमत के साथ मुंसलिक हर एक जिंदगी को बड़ी बरकत बख्श दे। इस कलाम को जो आज की आय खुदा शाम मैंने तेरे हजूर में तेरे लोग के सामने रखा है, मेरे लिए और इनके लिए जोरावर बना, खुदा यीशु मसीह के नाम।